नेपालमा विद्यमान विभिन्न उपेक्षित रोगहरू एनटिडिज अन्तर्गत हात्तीपाइले र कालाजारसँग सम्बन्धित जनस्वास्थ्य सरोकारका साथसाथै कोभिड 19का बारेमा सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट नेपाल सरकारको हात्तीपाइले र कालाजार रोग निवारण कार्यक्रममा सघाउ पुर्याउने उद्देश्यले बेलायती सहयोग नियोग युके एडको सहकार्यमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा प्रस्तुत डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसद्वारा काठमाडौँ उपत्यकामा सिर्जित एवं संरचित साप्ताहिक आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान सन्चो बिसन्चो।
नमस्कार, नियमित साप्ताहिक रेडियो लहर सन्चो बिसन्चोको यस नयाँ भेटघाट र भलाकुसारीमा तपाईँ प्रिय सहभागी श्रोताहरूलाई स्वागत गर्छौ। म अचला
र म उपेन्द्र। कालाजार, हात्तीपाइले र कोभिड 19का बारेमा जनचेतना जगाउँदै उपेक्षित रोगहरू निवारणका कार्यक्रममा सघाउने उद्देश्य सँगै हरेक साता जस्तै आज पनि हामी आएका छौँ। आज कार्यक्रम लहरको 13 खण्ड।
सन्चो बिसन्चोको गएको भागमा हामीले प्रदेश 2 हात्तीपाइले रोगको अवस्था र यस रोग निवारणका राष्ट्रिय कार्यक्रम अन्तर्गत प्रदेश 2 भएका कार्यक्रमहरूका बारेमा छलफल गरेका थियौँ।
हाम्रो प्रदेशमा 8 जिल्ला मध्ये एउटा 12 जिल्लामा यसपालि औषधि खुवाउने कार्यक्रम छ। त्यसमा हामी प्रदेश लेभलको वर्कसप गरिसकेका छौँ र अरू कार्यक्रमहरू त्यहाँ भइरहेछ।
यसका साथै उज्यालो किरण कहानी मानेभन्ज्याङमा मानेभन्ज्याङका पालिका अध्यक्षले सबिन तारा लगायतका युवाहरूलाई घर गाउँ समुदायको सचेतनाका साथै आफ्नो शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुदतर्फ पनि ध्यान दिनुपर्ने बताउँदै टेबल टेनिस बोर्डको व्यवस्था गरेको सन्दर्भ अनि मानेभन्ज्याङबाटै सबिन र ताराले सुरु गरेको अभियान राष्ट्रव्यापी रूपमा फैलिएको प्रसङ्ग पनि सुनेका थियौँ।
हात्तीपाइले रोग विरुद्ध कार्यक्रम गर्नु भएको छ हैन?
हो, हामीले गरेका थियौ नि।
मलाई त्यसको बारेमा केही जानकारी दिनुहोस् न। हामीले पनि जनचेतनामूलक कार्यक्रम गर्न लागेका थियौँ।
गएको साताको सन्चो बिसन्चो कार्यक्रमका यिनै विषय वस्तु सुनेर हामीलाई श्रोताले आफ्ना प्रतिक्रिया पठाउनु भएको छ। सुनौ है त।
मेरो नाम चाहिँ दीपक घिमिरे हो। सन्चो बिसन्चो रेडियो कार्यक्रम चाहिँ प्रभावकारी एउटा कार्यक्रमको रूपमा चाहिँ अहिले आइराखेको छ। यसको चाहिँ विभिन्न पक्षमा चाहिँ हामी सामग्रीहरू प्रसारण हुन्छ। त्यसमध्ये पनि यसमा चाहिँ नाटक चाहिँ अलिक बढी उपयोगी मलाई लागेको छ। स्थानीय रेडियोहरूमा चाहिँ नाटक प्रसारणको संख्या उत्पादन चाहिँ कम भएको जस्तो कार्यक्रम सुनिन्छ। यसलाई अझै पनि प्रभावकारी बनाउनलाई नाटकमा निरन्तरता दिँदै विभिन्न अरू सामग्रीहरूलाई पनि परिष्कृत रूपमा चाहिँ पछि जाँदा राम्रो हुन सक्छ।
उपयोगी प्रतिक्रियाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अनि सहभागी श्रोता, तपाईँ पनि कार्यक्रममा आफ्ना प्रतिक्रिया, विचार, सरसल्लाह दिन चाहनुहुन्छ भने सन्चो बिसन्चोको आइभीआर टोल फ्री नम्बरहरू एनटिसी प्रयोग गर्ने सहभागीका लागि 1660001 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9815717899 फोन गरेर आफ्नो प्रतिक्रिया रेकर्ड गराउन सक्नुहुन्छ। हामी तपाईँको आवाज कार्यक्रमहरूमा क्रमशः समेट्दै जान्छौँ।
अब भने आजको विषयवस्तुतिर लागौं। रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोको आजको 13 श्रृंखलामा हामी विश्वव्यापी रूपमा बढिरहेको कोभिड 19 संक्रमणको जोखिम, यस जोखिमबाट बस्नका लागि नेपालमा के कस्तो तयारी गरिएको छ भन्ने बारे र खोप वितरणको पछिल्लो प्रगतिका सम्बन्धमा छलफल गर्दैछौ।
अब चाहिँ अवस्था गम्भीर हुन सक्छ है। हामी अलिकति ध्यान दिएनौँ भने फेरि पहिलाको जस्तै बन्द गर्नुपर्ने अवस्था हुन सक्छ। जस्तो ठुला ठुलो देशले बन्द गरिरहेछ, त्यो उपाय नभएर गरेको हो नि। त्यो बेलैमा हामी अलिकति सचेत भयौँ भने त्यसलाई नियन्त्रण गर्न सक्यौँ भने हामी बन्द गर्न नपर्ने अवस्थामा जान सक्छौ।
त्यसै गरी उज्यालो किरण कहानी मानेभन्ज्याङमा सबिन तारा र विश्वले आजसम्म गरेका विभिन्न कार्यक्रमहरूमाथि आज समीक्षा बैठक गर्दैछन्। त्यसै गरी यही आउँदो चैत 20 गतेदेखि सुरु हुन लागेको हात्तीपाइले रोग विरुद्ध आम औषधि वितरण कार्यक्रमका सन्दर्भमा यसपालि 13 चरणमा औषधि वितरण हुन लागेको कपिलवस्तु जिल्लाको प्रसङ्गका साथै पछिल्लो समयमा विश्वव्यापी रूपमा चुलिँदै गएको कोभिड 19 संक्रमणको जोखिमको प्रसङ्ग पनि आज हामी सुन्नेछौ।
कोभिड 19 आउन सक्ने जोखिमका बारेमा कुरा गर्न अब हामी पालिका तर्फ जानु पर्छ होला।
सही भन्नुभयो। ल,
बरु भोलि नै पालिका गएर भविष्यमा आउने प्रकोपलाई कसरी सामना गर्न सकिन्छ भनेर छलफल चाहिँ गर्नुपर्छ होला।
यसका साथै अन्य सचेतनामूलक सामग्री त छँदैछन्। अबको करिब आधा घण्टा हामीसँगै रहनुहोस् है।
गएको वर्ष लगभग यही समयदेखि COVID-19 देखा परिसकेपछि हाम्रा दैनिकी र प्राथमिकताहरू फेरिए। COVID-19 र यससँग जोडिएका सुरक्षाका उपायहरूले हामीमध्ये धेरैको जनजीवनलाई अस्तव्यस्त बनायो। सँगै हाम्रो स्वास्थ्य र सरसफाई सम्बन्धी व्यवहारहरू लागू गर्न हामीलाई अझ प्रतिबद्ध पनि बनायो। हो, SMS अर्थात् साबुन पानीले हात मिचिमिची धुने, नाक मुख छोपिने गरी मास्क लगाउने बानी र एकापछि सामाजिक वा भनौँ भौतिक दूरी कायम गर्न समेत अभ्यस्त बनाएको छ। यी स्वास्थ्य सावधानीहरू समेटिएका प्रतिकार्यहरू अपनाउँदै बिस्तारै हामी हाम्रो जीवन र दैनिकीलाई सजिलो बनाउनेतर्फ उन्मुख पनि भइरहेका छौँ।
तर पछिल्लो समय विश्वव्यापी रूपमा COVID-19 संक्रमण जोखिम फेरि चुलिएको छ। हाम्रो छिमेकी देश भारतमा पनि दैनिक संक्रमितको दर पछिल्लो समय वात्तै बढेको छ। यस्तो अवस्थामा कोरोना भाइरसको दोस्रो लहर आएर फेरि संक्रमित भइने हो कि भन्ने सन्त्रास बढ्दो छ। यसका साथै खोपको वितरण, उपलब्धता र भाइरसका भेरिएन्टहरूको पक्ष पनि छँदैछ।
नेपालमा अहिलेसम्म झन्डै 2,00,000 भन्दा बढी मानिस कोरोना संक्रमणमा परेर निको भइसकेका छन्। थप निको हुने क्रममा छन्। COVID-19 विरुद्धको खोप लगाउने काम पनि सुरु भइसकेको अवस्थामा महामारीलाई भुल्दै सामान्य जीवन यापनतर्फ फर्कन लागेको बेलामा छिमेकी देशहरूमा फेरि कोरोनाको लहर फर्किरहँदा र अधिकांश खुला सिमानाका कारण यता पनि जोखिम बढ्ने हो कि भन्ने चासो चिन्ता देखिनु स्वाभाविक पनि हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतका विभिन्न प्रान्तहरूमा COVID-19 संक्रमण बढिरहेको र नेपालमा पनि जोखिम बढ्न सक्ने सम्भावना भएको भन्दै सातै प्रदेशका प्रादेशिक स्वास्थ्य निर्देशनालय, प्रादेशिक अस्पतालहरू, स्वास्थ्य संस्था, जिल्ला स्थित स्वास्थ्य कार्यालय र सीमा नाकामा रहेका हेल्थ डेस्कलाई सतर्कता अप्नाउन जोड गरेको छ।
यसै सन्दर्भमा आज हामीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठसँग नेपालमा कोरोनाको दोस्रो लहरको जोखिम अनि यसबाट बच्ने तयारी र COVID-19 विरुद्धको खोप वितरणको पछिल्लो प्रगतिका बारेमा कुराकानी गरेका छौँ।
अहिले के भयो भने कोभिड आयो, आइसकेपछि यसको केही इम्युनिटीहरू बन्यो, केही समुदायहरूमा केहीले संक्रमित भयो, केही मान्छे मृत्यु भयो, केही ठिक भयो, केही चाहिने प्रोटेक्टिभहरू मास्कहरू लगाए, सोसियल डिस्टेन्सिङ गरे, सफा सरसफाई गरेर बसे, रोग नलाग्ने वातावरण बनाए, त्यो आफ्नो ठाउँमा छ। त्यसले गर्दाखेरि केही नियन्त्रण भएको थियो, तर यसले विभिन्न ठाउँ फेरि रूप बदल्यो। बुझ्नुपर्ने कुरा के भने भाइरसले रूप बदल्छ। भाइरस भनेको असाध्य सानो चिज हो, ऊ एक्लै बाँच्ने जीवाणु होइन। त्यो बाँच्नलाई मान्छेको टाँसिनुपर्छ। टाँसिएर बस्दाखेरि उसले चाहिने रूपहरू बदलिराख्छ। त्यसकारण रूप बदल्यो, अहिले चाहिने विभिन्न ठाउँमा विभिन्न रूपहरू बदलेको छ र त्यसलाई भेरिएन्ट भनेका छौँ। अहिले त्यो भेरिएन्ट अहिले चाहिने जस्तो बेलायतमा पहिला अनुभव भयो, त्यसपछि दक्षिण अफ्रिकामा भयो, भारतमा हामीले सबभन्दा खतरनाक भारत हो। भारतमा के छ भने त्यो भेरिएन्टहरू नयाँ नयाँ आयो भन्ने किसिमको त्यहाँ अध्ययनहरू भइरहेछ। भेरिएन्ट भने के हो भने त्यसले चाहिने रूप बदल्छ। रूप कति बदल्छ, त्यसको थोरै मात्र बदलेर त्यही रोग हुन्छ, अलिकति त्यो अर्को बदलेर झन् कडा खालको हुनसक्छ, कुनै अलिक कमजोर खालको हुनसक्छ, त्यो विभिन्न जे पनि हुनसक्छ। त्यसमा अलिक रूप बदलेर नयाँ प्रकारले आयो, आइसकेपछि त्यसले एउटा महामारी बनाइरहेछ विभिन्न ठाउँमा। त्यसमा हामीलाई खतरा के भने हामी भारतसँग जोडिएर बसेका छौँ। हाम्रो त आवत जावत दिनमा अहिले 30,000 मान्छेहरू आउने, अधिकतम 1,00,000 मान्छेहरू आयो होइन, अहिले एभरेज होइन 12,000-13,000 मान्छेहरू आउने जाने भइरहेछ डेली। त्यसकारण त्यो कुनै पनि बेला आउन सक्छ र आइ पनि सक्यो। अहिले हामीले किन भारतमा निगरानीहरू बढायौँ, बढाउँदाखेरि 100 जाँदाखेरि 4 पोजिटिभ देख्यो। नयाँ भेरिएन्टहरू आइसकेपछि अनि फेरि नयाँ रूप लिन्छ र फेरि महामारी हुन सक्छ जुन अरू देशमा भएको छ। त्यसकारण यसले पटक पटक रूप बदल्ने र पटक पटक महामारीहरू गरेर राख्ने सम्भावनाहरू हुन्छ। यो अहिले दोस्रो चाहिँ नि अहिलेको लहर यही किसिमको देखिएको छ।
अहिलेलाई सुरक्षाको लागि नागरिकलाई के सिफारिस गर्न सक्छौँ हामी?
अब यो पहिला हामीले जे भनेका थियौँ त्यही नै हो होइन। हामीले मास्क प्रयोग गर्नुपर्छ, मास्क प्रयोग गरेर मास्कबाट धेरै बचेको पाइएको छ होइन। यसलाई चाहिँ सोसियल डिस्टेन्सिङ भन्छ नि, हामी चाहिँ एक आपसमा 2 टाढा, भिडभाड नगर्ने, भेन्टिलेसन भएको ठाउँमा बस्ने, ओपन स्पेसमा होइन, खुल्ला ठाउँमा बस्यो भने 10 मान्छे हुन्छ, खुल्ला ठाउँमा बस्यो भने सर्ने सम्भावना कम छ। भित्र कोठामा जहाँ झ्याल ढोकाहरू बन्द छ, भेन्टिलेसन राम्रो छैन, त्यस्तो नबस्ने, धेरै भिडभाडमा नजाने, कम गर्ने, पहिलाको नर्मल र अहिलेको नर्मल फरक हो भनेर बुझ्नु पर्यो. अब भ्याक्सिनहरू आएको छ, भ्याक्सिन पनि अब भारतमा उत्पादन हुने हो, भारतबाट धेरै आश गरेका. अब भारत कति भ्याक्सिन आउँछ होइन, उत्पादन थोरै छ, संसारभरि त्यसको माग छ. अब भ्याक्सिनले पनि फेरि नयाँ भेरिएन्टले कति काम गर्छ गर्दैन त्यो पनि अब अध्ययनकै कुराहरू छ. अहिले ब्रिटिस भेरिएन्टमा त काम गर्छ भन्ने थियो.
भ्याक्सिनको कुरा आइहाल्यो, अस्ति जुन पहिलोपल्ट भ्याक्सिन दिएकोहरूलाई अब हामी दोस्रो पटक भ्याक्सिनमा के गर्छौँ होला?
पहिलो पटक दिएको सबैलाई हामी भ्याक्सिन दिन्छौँ, त्यसको प्लानिङ छ. वैशाख 7 गतेदेखि नै दोस्रो चरणको भ्याक्सिनहरू सुरु हुन्छ, दुई चरणको भ्याक्सिन हामी दिन्छौँ र अरू पनि भ्याक्सिनहरू दिने जोमा छौँ. अब कहाँ कहाँ किन्न पाइन्छ त्यसको खोजीहरू भइरहेको छ, पैसाहरू पठाइरहेको छ होइन. जस्तो भारतमै हामीले 20 लाख डोजलाई पठाएको, जम्मा 10 लाख आयो, 10 लाख अझै आएको छैन, अब आउँछ भन्ने छ हामीलाई. कोभ्याक्स भन्ने छ, उसले पनि अब यही 15 वैशाखसम्म भ्याक्सिनहरू दिन्छु भनेको छ, त्यहाँबाट 15-16 लाख डोजहरू आउनेछ.
प्रादेशिक र पालिका तहमा जस्तो भक्तपुरको हिजो सूचना अखबारमा पढ्दा अथवा कञ्चनपुरको सूचना पढ्दा यसपल्ट स्थानीयले पनि अर्कै ढङ्गबाट सूचना जारी गरेका छन्। अब विद्यालयहरू के गर्न जाति हुन्छ अथवा यो सिनेमा हलहरू के गर्न जाति हुन्छ, यी सबै कुराको बारेमा मन्त्रालयमा बेला बखत चर्चा हुने गर्छ होला, के छ?
अब अहिले नै ठ्याक्कै हामीले विद्यालय बन्द गर्नुहोस् यो भनेको छैन स्वास्थ्य मन्त्रालयले. अहिले के भनेको छ, ठुलो भिडभाड नगरौँ, मास्कहरू लगाऊ, पहिला हामीले जे गरेका थियौँ त्यो कुराहरू गरौँ, अब बिहा जन्तीका ठुला कुराहरू नगरौँ भनेका छौँ हामीले, अनुरोध गरेका छौँ हामीले. र स्कुलमा पनि हामीले सबै त्यो अलिकति स्वास्थ्यको मापदण्डहरूको पालनाहरू गरौँ भनेका छौँ. अहिले स्कुल बन्द गर्ने कुराहरू, कलेज बन्द गर्ने कुराहरू, जाँचहरू बन्द गर्ने त्यो कुराहरूमा अझ हामी पुगिसकेका छैनौँ. तथापि अब सचेत हुनुपर्ने सबै मान्छेहरू, हामी सचेत हौँ, अब चाहिने अवस्था गम्भीर हुनसक्छ है. हामी अलिकति ध्यान दिएनौँ भने फेरि पहिलाको जस्तै बन्द गर्नुपर्ने अवस्था हुनसक्छ. जस्तो ठुला ठुलो देशले बन्द गरिरहेको छ, त्यो उपाय नभएर गरेको हो नि, त्यस कारण त्यो गर्न नपरोस्, बेलैमा हामी अलिकति सचेत भयौँ भने त्यसले नियन्त्रण गर्न सक्यौँ भने हामी बन्द गर्न नपर्ने अवस्थामै जान सक्छौँ.
एलएफको एमडिए पनि सुरु हुने बेला भयो नि चैत 20 गते होइन, यसको अन्तर सम्बन्ध छ?
एलएफलाई हामीले नरोक्ने भनेको छ, त्यो घर घरमा गएर औषध खुवाउने हो, त्यो औषधि हामीले खुवाउँछौँ. अब एलएफ पनि अर्को समस्या छ, किनभने त्यो हामीले निवारण गर्नुपर्ने छ, संसारभरि त्यो रोग निवारण भइसकेको छ, हामी केही देश मात्रै बाँकी छ, त्यस कारण एलएफको काम कन्टिन्यू हुन्छ. एलएफ रोकेको छैन. फागु पूर्णिमा पनि हामीले भेटभाड नगर्नुहोस्, कुनै पनि चाडबाडहरू मनाऊ, अब भिन्न तरिकाले मनाऊ. अब बिहाको पनि ठिक छ, पछि भोज खाउँला, अहिले शुभकामनाहरू लिउँ, कतिजना चाहिन्छ त्यतिजनाहरू जाउँ. अहिले चाहिने ठुलो तामझाम गर्न थाल्यौँ भने हामीहरू आफू सङ्क्रमित हुन्छौँ, हाम्रा परिवारले सङ्क्रमित गराउँछौँ र वृद्ध बुवा आमा रोगी दाजुभाइ दिदीबहिनीहरूको ज्यान हामीले लिन्छौँ, त्यसमा त्यसबाट हामी बचौँ. अमेरिका जस्तो ठाउँमा भयावह अवस्था भयो, ब्राजिलमा अहिले भयावह अवस्थामा छ, त्यस कारण त्यो अवस्था हामीले ल्याउनु भएन. हामीले सकेसम्म हाम्रो दैनिक कामहरू नयाँ तरिकाले गर्नु पर्यो, त्यसलाई हामीले न्यू नर्मल भन्यौँ कि, हामीले नयाँ तरिकाले अब गर्नु पर्यो. त्यो पनि सार्वजनिक यातायात हामीले चलिरहेको छ, त्यहाँ पनि हामीले के भनेको छौँ भने जनस्वास्थ्यको मापदण्डहरू पालना गर्नुहोस् भनेका छौँ, जनस्वास्थ्यको सबै मापदण्ड पालना गरेर गर्ने भनेका छौँ. अब हामी यातायातका कर्मचारीहरू उहाँहरूको लागि पनि भ्याक्सिनको लागि हामी अब त्यसो प्राथमिकता हामी त्यो चाहिँ हिसाब किताबहरू गर्दैछौँ, उहाँहरूलाई पनि सुरक्षित गर्नुपर्छ भन्ने हिसाबले अब यो प्राथमिकता दिँदा दिँदा त्यहाँसम्म अब हामी त्यो चरणमा हामी प्रवेश गरेका छौँ.
कोही COVID-19 खोप दिएकोलाई फेरि COVID-19 संक्रमण भएको सूचनामा जानकारीमा छ कि छैन?
छ. अब यो अध्ययनले पनि देखाइसकेको छ, कोभिडको खोप लगाइसकेका मान्छेले कोभिड हुनसक्छ. तर अहिले के छ भने अब बेलायतमै पनि अथवा इन्डियामा पनि जसले खोप लगाइसकेका छ तिनीहरू 100% अस्पताल जानु परेन, साधारण खालको हुन्छ, त्यो कडा खालको भएको छैन र चाँडै निको भएको छ, त्यसको प्रभाव चाहिँ नै कम छ भन्ने किसिमको अध्ययनहरू आएको छ. र यहाँ पनि कतिपय खोप लगाइसकेलाई खोप फेरि कोभिड भएको भन्ने यता कता चाहिँ नै आएको छ.
कुराकानीको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठप्रति आभारी छौँ.
सहभागी श्रोता, भारतसँगको अधिकांश खुला सिमानाका कारण हामी नेपालीहरू पनि अर्को लहरको कोरोना भाइरसको संक्रमणको जोखिममा छौँ. यस्तो अवस्थामा भिडभाडमा नजाने, एक आपसमा कम्तीमा 2 मिटरको दूरी कायम गर्ने, नाक र मुख छोपिने गरी मास्क लगाउने र बेला बेलामा साबुन पानीले हात धोइराख्ने, साबुन पानी उपलब्ध नभएको बेलामा सेनिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सावधानीका उपायहरू र संक्रमण विरुद्ध प्रतिकारहरू नियमित र अनुशासित रूपमा अवलम्बन गर्नु जरुरी छ.
विद्यार्थी नानी बाबुहरू, हामी COVID-19 विरुद्ध होसियार र सचेत हुँदै, सुरक्षित रहँदै र यस विरुद्ध प्रतिकार गर्दै विद्यालय आएका छौँ. अब तिमीहरू मध्ये 2 जना अगाडि आऊ है, COVID-19 विरुद्ध हाम्रा प्रतिबद्धताहरू बताउनका लागि. ल भन त, को आउँछौ, हात उठाउ त.
टिचर, म भन्छु.
ल स्याबास, कस्तो राम्रो तारा. ल अगाडि आऊ. अब कक्षा आठ कि तारा सँगसँगै एकजना बाबु पनि आऊ है। ल हात उठाऊ त को आउने? ओहो कति धेरैजनाको पो हात उठेको। ल कक्षा नौबाट कर्म तिमी अगाडि आऊ, बताउने पालो फेरि फेरि सबै विद्यार्थीहरूको आइहाल्छ नि।
हुन्छ टिचर।
ल तारा र कर्म ल सुरु गर। ल यहाँ छ माइक लिऊ है।
हामी विद्यालयमा घरबाट आउँदा जाँदा र विद्यालय परिसरभित्र पनि अनिवार्य नाक र मुख छोपिने गरी मिलाएर मास्क लगाउँछन्। एक अर्कोबाट पर्याप्त सामाजिक दूरीमा टाढा बस्छौँ। यसका साथै हामी आफू पनि भिडभाड गर्दैनौँ र त्यस्तो ठाउँहरूमा जाँदैनौँ पनि।
अनि हरेक कक्षा सकिएपछि विद्यालयले व्यवस्था गरेको साबुन पानीले मिची मिची हात धुन्छौँ।
यसका साथै खानेकुरा खानु अघि, खाइसकेपछि, शौचालयको प्रयोगपछि नियमित बरोबर साबुन पानीले मिची मिची हात धुन्छौँ।
त्यसै गरी अनुहार, आँखा, नाक, मुख छुँदैनौँ। खोक्दा वा हाच्छु गर्दा नाक र मुख रुमाल वा कुइनोले छोप्छौँ।
र खोकी वा हाच्छु गरेपछि कम्तीमा 20 सेकेन्डसम्म साबुन पानीले मिची मिची हात धुन्छौँ।
सही कुरा बतायौ तारा र कर्म। ल अब जाऊ तिमीहरू पनि लाइनमै बस। तिमीहरू सबैले मास्क लगाएकै छौ। अब तिमीहरू आआफ्नो कक्षामा गएर विद्यालयले व्यवस्था गरे अनुसार एक अर्कोबाट पर्याप्त दूरीमा बस्ने है। हरेक कक्षा सकिएपछि विद्यालयले व्यवस्था गरेको साबुन पानीले मिची मिची हात धुने है। कोभिड 19 को यो बेला हामी सबै जोगिएर कक्षाहरू सञ्चालन गर्न हामी प्रतिबद्ध छौँ, होइन त? अनि घर परिवार र समाज समुदायमा पनि कोभिड 19 का विरुद्ध सावधानीहरू नियमित रूपमा पालना गर्नेछौँ। यति बेला हामी साप्ताहिक नियमित रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो सुनिरहेका छौँ। रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो रेडियो कान्तिपुर राष्ट्रव्यापी एफएम फ्रिक्वेन्सीहरू क्रमशः 96.1 र 101.8 मेगाहर्जका साथसाथै www.radiokantipur.com मार्फत अनलाइनबाट पनि प्रत्येक शनिबार बेलुकी 5:30 बजेदेखि नियमित साप्ताहिक अन्तरालमा सहभागी भई सुन्न सकिन्छ।
सन्चो बिसन्चोमा अब भने उज्यालो किरण कहानी माने भन्ज्याङको सुन्ने पालो। आज सबिन, तारा र विश्वले आजसम्म गरेका विभिन्न कार्यक्रमहरूका बारेमा समीक्षा बैठक गर्दैछन्।
त्यसै गरी यही आउँदो चैत 20 गतेदेखि सुरु हुन लागेको हात्ती पाइले रोग विरुद्ध आम औषधि वितरणको कार्यक्रमको बारेमा पनि आज उज्यालो किरणमा चर्चा हुनेछ। पछिल्लो समयमा विश्वव्यापी रूपमा चुलिँदै गएको कोभिड 19 संक्रमणको बढ्दो जोखिमका बारेमा पनि आज हामीले सुन्नेछौ। जाउँ त तारा, सबिन क्रियाशील भएको उनीहरूको बस्ती माने भन्ज्याङतिर।
नमस्कार छै ताराजी अनि सबिनजी।
नमस्कार विश्व सर, नमस्कार।
अब यो स्वास्थ्य चौकीमा एउटा महत्त्वपूर्ण काम परेर अलिकति ढिलो भइहाल्यो, हेर्नुहोस् है, माफ गर्नुहोस् है, तपाईँहरू धेरै कुर्नु भयो होला।
होइन, ठिकै छ विश्वजी।
अनि तपाईँहरू सन्चै हुनुहुन्छ नि?
हामी त सन्चै छौँ। बरु तपाईँलाई चाहिँ कस्तो छ?
मलाई पनि ठिक छ। आहा, सबिनजी र ताराजीले त कति राम्रोसँग मास्क लगाउनु भएको रहेछ।
अब लगाउनु त परिहाल्यो नि, झन् अहिलेको समयमा त मास्कको राम्रोसँग प्रयोग गर्नुपर्छ नि।
त्यसमाथि तपाईँले नै त मास्कको प्रयोग नियमित रूपमा गर्नुपर्छ भनेर सिकाउनु भएको छ।
त्यो त मेरो कर्तव्य नै हो नि। साँच्ची यसपालि त हाम्रो माने भन्ज्याङ युवा क्लबमा टेबल टेनिसको बोर्ड पनि ल्याएको छ क्यारे।
ल्याएको मात्रै हो र, हामीले त खेल्न पनि थालिसक्यौँ नि।
ए ल, गजब भएछ, त्यसको लागि गाउँपालिकालाई धन्यवाद दिनै पर्छ। साँच्चै राम्रो काम हो।
त्यो त हो, हामीले टेबल टेनिस प्रतियोगिताको लागि 6-6 टिम पनि तयार बनाएको छौँ, जसमा केटा र केटी बराबरी छन्।
ल राम्रो भएछ। अनि तपाईँहरूले कोच र रेफ्री चाहिँ कसलाई राख्ने सोच्नु भएको छ त?
त्यसको लागि चाहिँ हामीले जय सरसँग नै सल्लाह गर्नुपर्छ। अब यसको बारेमा जय सरलाई नै थाहा हुन्छ।
हो नि, उहाँले गर्दा नै तपाईँहरूले भलिबल खेलमा राम्रो गर्नुभयो। अनि म ढुक्क छु ताराजी, तपाईँहरूले जस्तै गेम जितेर ल्याउने खालको टिम तयार हुन्छ भनेर।
त्यो त हामीले पनि त्यही आश गरेका छौँ सर।
अनि अब हामीले हाम्रो माने भन्ज्याङमा बास्केटबल ल्यायौँ भने त झन् राम्रो हुने थियो, होइन त?
सही भन्नुभयो सबिनजी। यदि बास्केटबल भयो भने त हाम्रो माने भन्ज्याङ खेलकुदको लागि युवा युवतीको आकर्षणको केन्द्र नै हुन्छ।
हो नि।
अनि ताराजी, तपाईँहरूले अस्ति नै भलिबल प्रतियोगिता जितेपछि हाम्रो समाजमा राम्रो मेसेज गएको छ है।
त्यो त हो।
सही भन्नुभयो विश्वजी तपाईँले। अहिले धेरैजना दिदी बहिनीहरू म पनि केही गर्न सक्छु भनेर अगाडि बढिरहनु भएको छ। अनि तारालाई पनि कतिजनाले भेटेर सल्लाह लिइरहनु हुन्छ, होइन त तारा?
हो नि सबिन, अनि मैले पनि उहाँहरूलाई आफूले सक्ने सहयोग राम्रोसँग गरि नै रहेको हुन्छु।
राम्रो ताराजी, यसरी नै प्रेरणाको स्रोत बनिरहनु शुभकामना छ मेरो।
धन्यवाद विश्वजी।
साँच्चै विश्वजी, हामीले तपाईँलाई किन बोलाएका हौँ भने अहिले फेरि COVID-19 संक्रमण दिन प्रतिदिन बढेको बढै छ। अब यस्तो अवस्थामा हामीले कसरी काम गर्न सकिन्छ होला त?
अहिलेको चिन्ताको विषय भनेकै यही हो, COVID-19 यो दोस्रो लहर हो र हामी पनि यो समयमा ढुक्क भएर बस्न सक्ने अवस्थै छैन। पोहोर पनि हामीले राम्रोसँग काम गरेको भएर सबैले प्रशंसा गर्नुभएको थियो, यसपालि पनि त्यसरी नै काम गर्नुपर्छ।
त्यो त हो, तर पहिलेको कमी कमजोरीहरूलाई सुधार्दै हामीले यसपालि चाहिँ कसरी सावधानी अप्नाउन सक्छौँ होला त?
अब पहिले जस्तै सकभर बाहिर ननिस्किने, यदि निस्किनै परे पनि मास्क, सेनिटाइजर, पन्जा लगाएर निस्किने, अनि कम्तीमा 2 मिटर सामाजिक दूरी कायम गर्ने।
अनि अरू चाहिँ हामीले के गर्न सकिन्छ त विश्वजी?
अब अरू चाहिँ अहिलेदेखि नै हामीले बस्ती बस्तीमा सामाजिक दूरीको बारेमा कुरा गर्ने, बाहिर हिँडुल नगर्ने, गरे पनि मास्क, पन्जा, सेनिटाइजरको प्रयोग गर्ने, अनि साबुन पानीले 20 सेकेन्डसम्म मिची हात धुने, अनि आफ्नो पालिकामा रहेका क्वारेन्टिनहरू पहिलेको भन्दा व्यवस्थित तरिकाले व्यवस्थापन गर्ने, यो चाहिँ गर्नु जरुरी छ।
त्यसो भए त COVID-19 आउन सक्ने जोखिमका बारेमा कुरा गर्न अब हामी पालिकातर्फ जानुपर्छ होला।
हो, सही भन्नुभयो, ल हामीले बेलैमा जानकारी गराउनु पर्छ।
बरु भोलि नै पालिका गएर भविष्यमा आउने प्रकोपलाई कसरी सामना गर्न सकिन्छ भनेर छलफल चाहिँ गर्नुपर्छ होला।
हुन्छ हुन्छ, बरु भोलि हामी कति बजे जाने?
त्यस्तै 9 बजेतिर जानु पर्ला नि।
हुन्छ हुन्छ तारा, त्यतिखेरै जाउँला। अनि सुन न, अहिले हामीले COVID-19 छलफल गरेका छौँ, यो कुरा हाम्रो व्हाट्सएप ग्रुपमा पनि हाल्नुपर्छ होला, हामीले के काम गर्दैछौँ भनेर।
हुन्छ सबिन, म पठाइहाल्छु, अनि उहाँहरूले के गर्दै हुनुहुन्छ भनेर जानकारी पनि गराउनु भन्छु, र हाम्रो टिटी बोर्डको फोटो पनि खिचेर पठाउँछु।
ल ल हुन्छ तारा।
ल सबिनजी, ताराजी, अहिलेलाई चाहिँ म जान्छु, भोलि पालिकामै भेटौँला अब।
हुन्छ विश्वजी, बाई बाई।
हस्, बाई बाई।
नमस्कार दिपाजी।
नमस्कार नमस्कार रोशनजी।
अनि सन्चै हुनुहुन्छ?
सन्चै छु रोशनजी। अनि आज हाम्रो एफएममा कताबाट आउनु भयो त?
यसो तपाईँहरूलाई भेटौँ भनेर नि। अनि केमा बिजी हुनुहुन्छ?
हामी त यस्तै हो, समाचार बनायो, कार्यक्रम बनायो, प्रसारण गर्यो, त्यही त हो।
अब त्यो त गरिहाल्नु पर्यो नि, तपाईँहरूले सूचना समाचार नबजाए हामीले कसरी थाहा पाउने?
त्यो त हो। अनि अस्ति नै त नवलपरासी पुगेर आउनु भएछ, कस्तो भयो त यात्रा?
यात्रा त रमाइलो भयो, नयाँ नयाँ साथीहरू भेटिए, उहाँहरूसँग आफ्नो ठाउँमा आफूले गरेको कामहरूको कुराकानी भयो।
हो र?
हो नि दिपाजी, जे होस् अविस्मरणीय भयो भनौ न।
हो है? अनि साथीहरू कुन कुन ठाउँबाट आउनु भएको थियो त?
ए साथीहरू, सप्तरी, धनकुटा, सिन्धुली, ओखलढुङ्गा, कपिल वस्तु लगायतका ठाउँबाट।
ए भनेपछि त पूर्व पश्चिम सबै ठाउँबाट पो आउनु भएछ।
त्यही त, विभिन्न ठाउँको मानिसको विभिन्न विचार सुन्दा गजब लाग्यो। ताराजी, निशाजी, उपासनाजी, समरेन्द्रजी, युगमायाजी, सोनियाजी र मुस्कानजी, उहाँहरूलाई साथी बनाउन पाउँदा खुसी लागेको छ।
त्यही त, धेरै ठाउँका धेरै साथीहरू बनाउन पनि फाइदै हुन्छ। अनि त्यहाँ कस्ता कस्ता कुराको छलफल भयो त रोशनजी?
त्यही हात्तीपाइले, कालाजार र COVID-19 विरुद्ध कसरी जनचेतना कार्यक्रम गऱ्यौँ, अनि नगरेकाले कसरी गर्ने भनेर छलफल भएको थियो।
अनि अरू?
अनि आफ्नो गाउँपालिकासँग कसरी समन्वय गरेर काम गर्न सकिन्छ भनेर पनि साथीहरूले जानकारी गराउनु भएको थियो।
ए हो र?
अनि हामी त मौलाकालिका पनि गएका थियौँ नि, त्यहाँ जाँदा त खुब रमाइलो भयो, मुस्कानजी र मेरो धेरै कुराकानी भएको थियो।
ओहो, भनेपछि मुस्कानजी के हो रोशनजी कुरा त?
होइन त्यस्तो केही छैन। साँच्ची अछामबाट विद्युतमाझीले डोटेली भाषाको हात्तीपाइली रोग विरुद्धको जनहितकारी सन्देश तपाईँले पठाएको छु भन्दै हुनुहुन्थ्यो।
पठाउनु भएको छ?
ए हो र? त्यसो भए सुनाउन त एकछिन।
ल पक्नुहोस् है त, म ल्यापटपबाट बजाइहाल्छु।
ल ल हुन्छ।
ढोक दिए दिदी, निका छौ त?
भाग्यमानी भए स्वयंसेविका नानी।
दुईजना गोरुबा छान् कि चाकरमी व्यस्त छौ? तम दुईको जोडी खुब मिलिरहेछ, दुई बुढाबुढी मिलिभर काम गरौँछौ, यो त बहुतै निको छ तमरानको बानी।
गोठ सफा गरौँ कि भन्यो हो, मच्छरले काटबर खतम पारिरहेछ, यही बिरामी खुट्टामी त यिनले काटबर घाई बनाइदिनान् भने।
ओहो, बाउ खुट्टो त बहुतै ओसाएरछ, के भयो?
केही नाइ जानिनु भने यो खुट्टो ओसाए 8-9 वर्ष होइ गया, उबा उबा दिनु झिक्कु हुन्नासे। बर्सातका बेला त यही खुट्टामी घाउलै हुन्छ।
इन्जा हम स्वास्थ्य संस्था ड्राइभर चेक जाँच नै गरेया त पुए?
नै लोट्यो, नै चोट लागे, नै भाँचियो, के भन्नु र जसाउँझाउ?
यो त हात्ती पाइले रोगले उठाएको हुन सकिन्छ। ओसाएकी ठौरको नियमित हेरचाह थप नै ओसानो भने अङ्ग भङ्ग हुनबाटे बचाउँछ। तै लेखा स्वास्थ्य कर्मीलाई सहयोग गद्दान, बर झट्ट जान पढ्यो दिदी स्वास्थ्य चौकी।
मेरो कुराले सोधिदिने बा बुढी मौकामी
नानी थोक्कै इच्छा छ त एक अर्को कुरोले सोधाल्नु।
भन्न अब दिदी।
भन्न किले लाग्छ भने बुढाको अण्डकोषलाई ओसाएरहेछ, अस्पताल झाइबर जान्छ भन्नौ, चड्कनु केन केन जानु भन्नान, के गद्दु पढलो नानी?
ए क्या के लाजु, लाज मानबर रोग लुकाए भरि छिक दुख हुने हो, रोगलाई लुकाउन नाइ हुनु, समयमै उपचार गरे निको हुन्छ। तोलय हात्ती पाइले रोगका कारण भयो हुन सकन्छ। नेपाल सरकारले तोक्या सरकारी अस्पतालमी हाइड्रोसिल्डको बिन्द्रुप्पे अपरेसन हुन्छ रे, अपरेसन पाछा निकरी निको हुन्छ। तसो भयो हुनाले बर दुईजना आजै स्वास्थ्य चौकी चाहियो भने सल्लाह लिइहाल।
गजब रहेछ, जे होस् अछामा बसेर पनि राम्रो काम गर्दै हुनुहुन्छ विद्युत माझीले।
त्यही त।
ए एकैछिन है दिपाजी, मेरो फोन आयो।
ए ल ल।
ओहो, सोनियाजीको पो रहेछ। हेलो सोनियाजी, नमस्कार।
नमस्कार नमस्कार रोशनजी।
तपाईँको त कति लामो उमेर छ, अघि भर्खर तपाईँहरूको बारेमा कुरा गरिरहेको थिएँ म।
ए हो र?
हो नि।
अनि के कुरा गरिरहनु भएको थियो त?
के कुरा गर्नु नि, त्यही नवलप्रासीमा गएको कार्यक्रमको बारेमा गरेको थिएँ, मौला कालिका घुमेको, विशेष गरेर मुस्कानजीसँगको गफ, त्यही त हो।
ए साँच्चै त मुस्कानजीसँग तपाईँको कुरा भइरहेको छ?
अँ भइरहेको छ भनौँ।
साँच्चै तपाईँहरू खुब मिल्ने है?
अँ अब त्यो त अलिअलि। अँ साँच्चै सोनियाजी, कपिल वस्तुमा चैत 20 गतेबाट आम औषधि सेवन भन्नुभएको होइन?
हो रोशनजी, सन् 2018 हाम्रो ठाउँ लगायत केही जिल्लामा हात्ती पाइले रोग कम भएको छ कि छैन भनेर ट्रान्समिसन एसेसमेन्ट सर्भे भएको थियो। त्यसमा राम्रो नतिजा नआएकोले यो 13 चरणको एनडीए कार्यक्रम अथवा आम औषधि सेवन कार्यक्रम हुन लागेको हो।
ए ल, त्यसो भए राम्रोसँग कार्यक्रम गर्नुहोला।
भइहाल्छ नि रोशनजी। अनि के छ तपाईँहरूको नयाँ खबर?
हाम्रो सबै ठिकठाक छ भनौ न।
ल त रोशनजी, अहिलेलाई फोन राखिदिन्छु है त।
हस् हस् हुन्छ, बाई बाई।
बाई बाई रोशनजी।
माने भन्ज्याङको कहानी उज्यालो किरणमा माने भन्ज्याङका युवाहरूले सुरु गरेको र देशका विभिन्न भूभागमा फैलिएको हात्ती पाइले, कालाजार र COVID-19 सम्बन्धी जनचेतना अभियानका बारेमा आज समीक्षा भयो। त्यसै गरी आउँदो चैत 20 गतेदेखि सुरु हुन लागेको हात्ती पाइले रोग विरुद्ध आम औषधि वितरण कार्यक्रमको बारेमा पनि आज चर्चा भयो।
COVID-19 को जोखिम बढ्दै गएको सन्दर्भमा अझ धेरै सावधानीका उपायहरू अप्नाउनु पर्ने कुरामा माने भन्ज्याङका युवा सबिन तारा र विश्वले पनि जोड दिए। आउँदा दिनमा माने भन्ज्याङको कहानीमा के होला यो थाहा पाउन आउने श्रृङ्खलाहरू पनि सुन्दै सहभागी हुनुहोला है।
सहभागी श्रोता, जनस्वास्थ्य सवालहरूमा समर्पित रेडियो कार्यक्रम सन्चो बिसन्चोको आजको प्रस्तुति यहाँलाई कस्तो लाग्यो? यहाँको उपयोगी प्रतिक्रियाको अपेक्षा गरेका छौँ।
सहभागी श्रोता, कार्यक्रम सन्चो बिसन्चोमा आफ्नो विचार र पृष्ठपोषणका लागि दुईवटा आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 1660101 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9895171789 मा आफ्नै स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र ओडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनुहोला।
हुन्छ त, यिनै विषयवस्तु र छलफल सँगसँगै कार्यक्रम लहर सन्चो बिसन्चोको आज प्रस्तुत यस 13 खण्डबाट अब हामी प्रस्तुताहरू म उपेन्द्र
अनि म अचला, साथै सहकर्मीहरू दिनेश, भूपेन्द्र, टीका, सबिन, पवन र अनुसँगै बिदा माग्छौ। अर्को हप्ता यसै समयमा फेरि पनि यसै गरी भेटघाट गर्न आउने नै छौ। आजलाई बिदा दिनुहोस्। नमस्ते।